رحمة للعالمين أبي القاسم محمد
اللهم صل على محمد وآل محمد
والصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين اللهم كل وليك لحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين
اللهم
صل السلام علیکم ورحمت اللہ وبرکاتہ All praise and glory belongs to Allah, the creator of this universe. The one who gave existence to all without need. The one who gave existence to all. For every creation of Allah to be in need of Him, but He be in need of no one. It is out of His mercy and compassion that He has given us this existence, and out of His mercy and compassion He has blessed us with all of the blessings that we have. Out of all of the blessings that Allah subhanahu wa ta'ala has bestowed upon us, the greatest of them all is the love of Ahlul Bayt alayhimus salam in our hearts. In these dark times, in the times that we live in, where atrocity and oppression, physical and spiritual, is all around this world, the beacon of light which can save our youths and which can save us and which can save humanity is actually this love inside of our hearts. And what we need to do is realize the responsibility that comes after having to say, I love you. When you say to Imam Ali alayhi salatu wasalam, I love you, when you say to Imam Hussain alayhi salatu wasalam, I love you, when you say to Ahlul Bayt alayhi salam that we love you, this saying, I love you, has a certain responsibility that comes with it. The ones who have not said this sentence to them, they are not responsible in that regard. When we say to our father that I love you, then we are responsible to our father that we have to obey. If we say to our mother that I love you, then we are responsible to obey her. If we say to our teacher that I love you, then we are responsible to obey our teacher. There is no love in this world that comes free. There's no free love. If you think that there is free love, you can find there is no free love. Every love comes with responsibility, a great price, sacrifice, work, effort, responsibility. The mother that loves the child, if the mother did not bear that child, if the mother did not go through the pain and suffering that she goes through, and afterwards as well raising this child, the status of the mother cannot be there. If the mother is not going to raise that particular child to become a true slave of Allah subhanahu wa ta'ala, the status of mother is not there. This is to all of my mothers here. Do you think that this statement, this hadith that we have, that Allah subhanahu wa ta'ala has placed heaven underneath the feet of the mother, does that go without responsibility or does that come with responsibility? Meaning, is the heaven underneath the feet of a mother who is not following the laws of Allah subhanahu wa ta'ala? Is it a general statement? that any mother in this universe, whether this mother happens to be a Christian, a Jew, or whatever this mother happens to be, that underneath the feet of that person is heaven. We know that to be able to go to heaven, there are certain conditions that have to be met. If I'm not going to heaven, then there is no heaven under the feet of my mother. True enough? If I'm not going to heaven, then the heaven does not exist under my mother's feet. It will only exist if I'm going to heaven. And if I'm going to heaven, then that heaven exists under her feet. And the reason why it's going to exist under her feet is because whatever I am is because of her. It is because of her sacrifices, it is because of her training, it is because of her teaching, it is because of her efforts that I'm able to go to heaven. So in reality, any kind of love that is there, it does not come free. You name me, and we don't want to go too much in detail, but you name me any love in this world that comes for free. Ek sawal par aur phir soche is koi aisi mohabbat bata de ab is duniya ke andar jo ki muft ho chal me aap iske bare mein soche you think about this and you think hard and you have 10 days you have 10 days to come up with a love that exists in this universe that comes for free. Even the love of Allah subhanahu wa ta'ala, His love is conditional. Does He say that I love fasiq? Has He said that? Fasiq, someone who breaks the laws of Allah subhanahu wa ta'ala. Has He said that I love the person who breaks the laws? Has He said that I love the person who does not pray? I'm in love with a person who's sleeping at the Fajr time. I love this person. Does he say that I love the liars? Has he said that I love those people who do backbiting? I love those people who do tale-telling. I love those people who oppress others. Has he said that? The being who does not need anything from you also does not love you unconditionally. It is your right as a creation that you should be given the sustenance for the sake of other good beings who are created. Just because of the fact that fasiq and fajir and kafir and all agnostics and atheists and all of those beings who are committing the atrocities in this universe, if they're able to receive any sustenance, this is not because they are eligible, it is because there remains someone who is good enough that because of the love of this person, it trickles down to those people. Ke fasiqon ko jo hai wo khuda mohabbat mein risk deta hai. Puri kainat ko kisi na kisi wasile se risk milta hai. Khud wo haqdar nahi hote. Agar khud unko dekha jaye to wo haqdar azab ke hain. If you look at the condition of humanity right now, the humanity is not, you know, they're not like or they're not worthy for the blessings of Allah subhanahu wa ta'ala to be showered upon them. There is a person who would be among you, one or two or three, that for their sake the rain comes down. Because of that individual who is among you, because of that individual, the rain comes down, and when the rain comes down, it rains on everybody. But the reason why the rain is coming down is not because of the fasiqs and fajirs and agnostics and atheists, it's because among you there is someone that Allah loves. this universe there are blessings being bestowed is because there is someone among us out of whose love all of the blessings of Allah subhanahu wa ta'ala are bestowed. And that being is Imam Ismail Sallallahu Alaihi Wasallam. There's nothing for free. Nothing in this world is for free. The people who think that Imam Masumi Alaihi Wasallam's love is for free, that Allah SWT has just given this to us for free, that we can just say that I love Imam Ali Alayhi Salatu Wasalam and I've received this love for free. Do you know how many people had to get their necks cut so that today you have love of Ahlul Bayt and Muslim in your hearts? Do you know the amount of sacrifices that have been given for you to be able to come to this conclusion that you love them? This love has not come free, it has come with a great price. The individuals who lived before us, our forefathers, the ones who lived in atrocities, in oppression, said, "Aap Ali ka naam nahi le sakte the. Imam Ali ka naam lena guna tha. Agar pata lag jata tha ki muhibbe Ali hai, to ye uski maut ki statement hi iska sentence tha." They lived a life of sacrifice so that this candle that was lit, that flame that was lit by the Prophet, remains lit. No matter how many winds comes, try to extinguish it. And the one who did the most amount of sacrifice so that this flame does not get extinguished, her name is Bibi Zainab
Ramlalaha.
In the storms of Sham-e Ghareeba, she protected that flame. In the storm of Kufa, the market of Kufa, she protected that flame. From Kufa to Sham, 14 or 40 cities, she protected that flame. In every city that they were brought as prisoners, whose hands were tied, whose necks were tied, who were dragged into those streets. Not only the streets of Kufa and Sham, but the cities in between. The propaganda that was done for 50 years for this flame to be extinguished in that area, Bibi Zainab Ramlalaha and the prisoners, the daughters of the Prophet, the children of the Prophet, through their sacrifice it protected that flame. You think that just that we have love of Ahlul Bayt in our hearts has come for free? It has had the greatest amount of price. قُلْ لَا أَسْأَلُكُمْ عَلَيْهِ أَجْرٍ. I do not ask of any ajr, reward, price from you. إِلَّا الْمَوَدَّةَ فِرْكُمْ. Other than the love, other than the mawadda of my near ones, Ahlul Bayt. You think this love is free? The effort of Rasulullah sallallahu alaihi wasallam for the last 23 years. Chalis saal ki unki mehnat kuffar ke darmiyan mein, 23 saal ki unki mehnat jiske andar unhone جو 23 سال گزارے ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے جس طرح سے انہوں نے محنت کی ہے بندہ تصور نہیں کر سکتا آپ صبح کریں हक पर हैं, जिम्मेदार हैं, घर से बाहर जाएं, लोग आप पे कूड़ा फेंक रहे हैं, आपके रास्ते में कांटे बिछाए, बच्चों से आप पे पथराव करवाए, घर आए तो बेटी बालों से कूड़े को निकाले, बेटी के दिल पे क्या बनती होती थी। बाबा सुबह गए, शाम को वापस आए, पांव जख्मी है, चेहरे पे पत्थरों के निशान है, कपड़े गर्दा लू दे, ये कम है कीमत। हमारे ख्याल में हमने ये जो कह दिया अलीम बलीउल्ला, ये प्राइस पे हो गई, कीमत अदा हो गई, रसूल को हमने उजरत दे दी सिर्फ इस कहने से। रसूल के एक पांव के अंदर एक कांटा जो चुभा, उसकी क्या कीमत होगी। वो जो दर्द रसूल को महसूस हुई, उस पत्थर की जो उनके माथे पे या चेहरे पे लगा, क्या प्राइस होगी उसकी, कोई प्राइस रख सकते हैं। न कि सिर्फ अजरे रिसालत रसूल का, बट द 124,000 प्रोफेट्स ऑल ऑफ देयर एफर्ट्स, व्हाट द यू लव अहलुल बैत अलैहिम। द चेन वाज हजरत आदम, द लास्ट प्रॉफिट रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इन बिटवीन 124,000 प्रोफेट्स। In between the 124,000 prophets, all of their efforts, they kept saying that we do not want any reward from you. We do not want any price for you, from you. And the last one is saying that, okay, قُلْ لَا سَأَلُكُمْ عَلَيْهِ أَجْرًا إِلَّا الْمَوَدَّةَ فِي الْقُرْبَى. That if you are able to do, if you are able to love my neighbors, if you are able to love Ahlul Bayt alayhi salam, it is as if you paid the reward, the price, to all of the Anbiya. Assalamu alaykum ya Adam sifatillah. Assalamu alaykum ya Nuh al-Nabiyya. Why do you think this is? Why do you think that is? To say that I love you to Imam Ali alayhi salatu wasalam, does it pay the price of those Anbiya who 70 of them, they would be martyred from Fajr to sunrise? Can you imagine? Fajr se leke tulu'e shams tak ghenta, der ghenta, der ghenta lagta hai. Der ghente ke andar 70 Anbiya ka khun karke aake apni dukano ko kholte the. Imam Hussain ke alfaz. 70 अंबिया का खून डेढ़ घंटे में करके आके अपनी दुकानों को खोलते थे। उनके खून की कीमत यह है कि जिस तरह से हम कह देते हैं अहलुल बैत को कि हमने आपसे प्यार किया, प्यार किसी का भी मुफ्त नहीं आता। तो ये जो नेमत है ना हमारे पास आई, इस नेमत को बहुत लोगों ने कुर्बानियां दे देकर बचाया, और हमें अपनी अगली के नस्लों के अंदर ही ट्रांसफर करनी। ये मेरे दिल में जो मोहब्बत है अहलुल बैत की, मुझे मां ने दूध में दी। ये उसकी मोहब्बत है अहलुल बैत अलैहिस्सलाम के साथ जो कि मेरे अंदर अब आई है। लेकिन अगर उसकी मोहब्बत खाली होती, सिर्फ मोहब्बत होती। आप एक और मिसाल दे देते हैं और ज्यादा इस पे वक्त नहीं लेंगे, लेकिन ये हमें हमें एक एहसास होना चाहिए। मसलन हम मां बाप हैं ना, हम अपने बच्चों से क्या एक्सपेक्ट करते हैं कि वो हमारी बात सुने। جہاں پہ بھی ہم جاتے ہیں وہ کہتے ہیں کہ جی مولانا صاحب تھوڑا سا یہ بتائیں بچوں کو کہ ماں باپ کا احترام کیا ہوتا ہے, ماں باپ کے حقوق کیا ہوتے ہیں, بچوں کو کس طرح سے ماں باپ کے ساتھ رہنا ہوتا ہے. یہ بہت کم سننے کو آتا ہے کہ یہ بتائیں کہ بچوں کے کیا حقوق ہیں. مثلا ہم نے ان کا حق شادی سے پہلے مارا, ہم نے ان کے حق کو شادی سے پہلے مارا. مثلا ہو سکتا ہے کہ آپ نے نہ, لیکن ایک آپ پہ مثال دے رہے ہیں کہ اگر وہ کھانا جو کہ حلال نہیں تھا, جس کے اوپر فار ایگزامپل خمس نہیں نکلا ہوا تھا, جس کو کہ صحیح ذریعے سے ہم نے نہیں اس کو کمایا تھا, وہ جب کھایا اور وہ کھا کے ہمارے خون کا حصہ بنا, اس وقت اس کے بعد ہم نے پہلا حق اپنے بچے کا مار دیا. پہلا حق اس وقت ہم نے اس کا ختم کر دیا, ضائع کر دیا. کہ اس کے پہلے حق یہ بنتا تھا کہ جب ہمارے وہ خون کا حصہ وہ کھانا بنے جو کہ حلال ہے, جو کہ طاہر ہے, تاکہ اس کے اندر اس نجاست کا اثر کیا نہ آئے. اس وقت سے ہم ان کے حقوق مار رہے ہیں, اور اتنے حقوق کو مارنے کے بعد اب ہم پوچھتے ہیں کہ ہمارے حق کیا ہے. بچوں کے بھی حقوق ہے اور کیا, والدین کے بھی ہیں. یہ ون وے ٹریفک نہیں ہے بھائی, یہ ون وے ٹریفک نہیں ہے, یہ ٹو وے ٹریفک ہے. جتنے حقوق آپ کے ہیں اتنے حقوق ان کے بھی ہیں, اور ہو سکتا ہے کہ ان کے حقوق زیادہ ہوں, کیونکہ آپ کے پاؤں کے نیچے جنت ہے. ساتھ ہیں تو ہم اپنے بچوں سے یہ ایکسپیکٹ کرتے ہیں کہ وہ ہماری بات مانیں. کیوں ایکسپیکٹ کرتے ہیں؟ کیونکہ ہم کہتے ہیں کہ بھئی آپ میری بات مانو, میں آپ کا باپ ہوں. کہتے ہیں نا, ہم یہ باپ والا کارڈ کھیلتے ہیں نا, جب بچے باپ بات نہیں مان رہے ہوتے, بات مانو میں تمہارا باپ ہوں. باپ ہونے کا کیا مطلب؟ کہ یعنی میرے پاس اتھارٹی ہے, تم جو میرے سبورڈینیٹ ہو, یہ میرا ٹائٹل ہے باپ کا, اس ٹائٹل کی وجہ سے میری بات مانو. جس کو ہم مولا کہتے ہیں اس کے پاس کوئی ٹائٹل نہیں ہے. جس کو ہم مولا کہتے ہیں, مولا یعنی کیا, what does that mean مولا, it means master, someone that we call master does not have a right. ہمیں اپنے تو فوراً ہو جاتا ہے نا کہ ہم باپ ہیں, ہماری اتھارٹی ہے, بچہ ہماری بات نہیں مان رہا. ہمارے پاس اتھارٹی ہے, بچے کو ماننی چاہیے. اب ہم جس کو مولا کہتے ہیں اس کے پاس کوئی رائٹ نہیں ہے, اس کا کوئی رائٹ نہیں ہے. یعنی ہم نے جب علی ولی اللہ کہہ دیا تو امام علی کے کوئی رائٹس نہیں ہیں. مولا کا سب سے بڑا حق کیا ہوتا ہے؟ مولا کا سب سے بڑا حق اس کی اطاعت ہوتی ہے. استاد کا سب سے بڑا حق کیا ہوتا ہے؟ ساتھ ہیں, اس کی اطاعت ہے. باپ کا سب سے بڑا حق کیا ہوتا ہے؟ اطاعت ہے. ماں کا سب سے بڑا حق کیا ہوتا ہے؟ اطاعت ہے. ہر وہ شخص جو کہ اتھارٹی رکھتا ہے اس کا سب سے بڑا حق کیا ہوتا ہے؟ کہ جو اس سے نیچے ہیں وہ اس کے حق کو اس کی اتباع کریں, اس کی اطاعت کریں. اگر اطاعت نہیں کی تو ان کے حق کو ادا نہیں کیا. ایسا نہیں کہ صرف ہمارے حقوق ہیں, مولا کے کوئی حقوق نہیں. جتنے حقوق ہمارے ہیں ان سے زیادہ مولا کے ہیں. نہج البلاغہ کو پڑھیں, جو کلمات القصار ہیں مولا آپ کو بتا رہے میرا حق کیا ہے. دیکھیں قرآن کا معنی بتا آپ کو. قرآن کا معنی ہے وہ کتاب جو کہ سب سے زیادہ پڑھی جاتی ہے. صحیح, اور حقیقت بھی یہ ہے کہ قرآن وہ کتاب ہے جو کہ سب سے زیادہ پڑھی جاتی ہے. اگر آپ اس وقت پوری دنیا کے اندر, یعنی اگر آپ فرشتے بن جائیں, جو کہ ماشاءاللہ سے آپ ہیں اور پرواز بھی کر سکتے ہیں, تو آپ اس کائنات کے اوپر چلے جائیں اور دیکھیں, ادھر اوپر سے نیچے دیکھیں, تو آپ کو نظر آئے گا کہ ہر ٹائم زون میں, ہر منٹ میں, ہر گھنٹے میں کوئی نہ کوئی شخص خانہ کعبہ کی طرف کھڑا نماز پڑھ رہا ہے. نماز میں جو قرأت کی جاتی ہے کس کی ہے؟ قرآن کی. سب سے زیادہ پڑھی جانے والی کتاب قرآن ہے, لیکن سب سے زیادہ پڑھی جانے والی کتاب جو قرآن ہے, سب سے مس انڈرسٹوڈ کتاب بھی قرآن ہے. حالانکہ انہیں کیا چاہیے تھا کہ جو کتاب سب سے زیادہ پڑھی جاتی ہے, سب سے زیادہ انڈرسٹوڈ بھی وہ ہونی چاہیے, لیکن ہو یہ رہا ہے کہ کتاب سب سے زیادہ وہ پڑھی جاتی ہے لیکن سب سے مس انڈرسٹوڈ خود قرآن ہے. قرآن کو ہم کہتے ہیں کہ کلام خدا ہے, کلام خدا ہے, لیکن زبان تو رسول کی, زبان تو رسول اللہ صلی اللہ علیہ وسلم کی, تو یہ کلام رسول ہوا. بھئی رسول نے بتایا نا ہمیں, رسول نے کہا بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین الرحمن الرحیم, رسول نے کہا زبان تو رسول کی. کہتے ہیں ہم اس کو کلام خدا ہے. کلام خدا کیوں کہتے ہیں؟ اس وجہ سے کہ رسول کی زبان پہ وہی آیا جو کہ خدا نے کہا کہ آئے. رسول نے اپنی زبان سے کوئی اس بات کو نہیں کہا جس بات کو خدا نے کہا ہو کہ, تو اس وجہ سے ہم اس کو کلام خدا کہتے ہیں, کیونکہ رسول نے خود سے کچھ نہیں کہا, جو خدا نے کہا وہ کہہ دیا. تو زبان تو رسول اللہ صلی اللہ علیہ وسلم کی ہے, لیکن اس زبان کی نسبت خود خدا اپنی طرف لے رہا ہے. کہ یہ یعنی روزے معاشر میں آپ کو واپس لے کے آئیں گے ادھر, ابھی روزے معاشر چلتے ہیں. روزے معاشر میں خدا لوگوں سے کہے گا کہ میں مریض تھا تم میری عیادت کے لیے نہیں آئے. لوگ کہیں گے کہ یا اللہ آپ مریض, اللہ سبحانہ وتعالیٰ کہے گا کہ وہاں پہ مومن تمہارا تھا بھائی جو کہ مریض تھا, تم اس کی عیادت کے لیے کیوں نہیں گئے؟ اس مومن کی عیادت کو خدا اپنی طرف کیا کہتا ہے, نسبت دے رہا ہے. کچھ سے کہے گا کہ میں نے آ کے تم سے پیسہ مانگا, تم نے مجھے پیسہ نہیں دیا. لوگ کہیں گے خدایا کیسے آپ نے پیسہ مانگا, فقیر آیا تھا ہاتھ پہنا تھا میرا ہاتھ تک نہیں گیا. یعنی اللہ سبحانہ وتعالیٰ کچھ لوگوں کے اعمال کی نسبت اپنی طرف لے لیتا ہے, پھر وہ عین اللہ بن جاتے ہیں, ید اللہ بن جاتے ہیں, لسان اللہ بن جاتے ہیں, عزن اللہ بن جاتے ہیں. پھر اسی لسان سے جو لسان اللہ ہوتی ہے اس سے جب کلام آتا تو وہ کلام خدا ہوتا ہے. اسی طرح سے کچھ لوگوں کے خون کو خدا اپنی طرف نسبت دے دیتا ہے. السلام علیکم یا فار اللہ وابن فارے, سلام ہو تیرے اوپر اے خدا کے خون اور اے خدا کے خون کے بیٹے. امام حسین کے خون کو خدا نے اپنے ساتھ نسبت دی ہے, امام حسین کے بابا کے خون کی وہ اپنی کے ساتھ نسبت دی ہے. کیوں دی؟ کیونکہ انہوں نے کوئی کام اس کی مرضی کے بغیر نہیں کیا, نہ تو اس کے نبی نے کوئی کام اس کی مرضی کے بغیر کیا اور نہ ہی اس کے وصی نے کوئی کام اس کی مرضی کے بغیر کیا. تو نہجل بلاغہ کے اندر وہ احادیث جو واقعاً امام علی علیہ السلام کی زبان مبارک سے نکلی ہے وہ بھی نہجل بلاغہ یعنی کلام علی نہیں ہے بلکہ یہ خدا نے کہا ہے کہ جھوٹ نہ بولو, یہ خدا نے کہا ہے کہ غیبت نہ کرو, یہ خدا نے کہا ہے کہ یہ یعنی خدا نے کہا ہے کہ بخیل نہ بنو, خدا نے کہا ہے کہ ایک دوسرے کے حقوق کو ادا کرو, خدا نے کہا ہے کہ یہ دنیا دنگیا ہے پس چیز ہے اس کے ساتھ اپنے دل کو نہ لگاؤ, یہ سب خدا نے کہا ہے. اگر ہم ان چیزوں کو کر رہے ہیں تو یہ صرف یہ نہیں ہے کہ اگر ہم غیبت کرتے تو ہم نے گناہ کبیرہ انجام دیا یعنی ہم نے حقوق اللہ کو ضائع کیا. صرف یہ نہیں ہے کہ ہم نے حقوق اللہ کو ضائع کیا بلکہ یہ بھی ہے کہ ہم نے اپنے مولا کو حق نہیں دیا. کس وجہ سے حق نہیں دیا؟ کہ مولا نے جو کہا کہ غیبت نہ کرو وہ ہے کلام خدا ہی کا. میں کہ کہہ رہا ہے کہ غیبت نہ کرو، لیکن اب جس مولا نے کہا ہے کہ غیبت نہ کرو، اگر غیبت کی تو ایک تو اس کی نافرمانی، اس کی نافرمانی یعنی کس کی نافرمانی؟ خدا کی. یعنی کہ ہمارے پاس کوئی حکم نہیں ہے امام علی کے ساتھ، انہوں نے ہمیں کچھ نہیں بتایا، امام حسین نے ہمیں کچھ نہیں بتایا، بی بی زینب صاحب نے ہمیں کچھ نہیں بتایا. امام حسین جو کہتے ہیں کہ حیات من الذلہ، کہ ذلت مجھ سے دور ہے، یعنی اس کا کیا مطلب ہے کہ صرف امام حسین سے ذلت دور ہے؟ ہمارے نزدیک ہے جو حسینی ہے اس سے ذلت دور ہے، جو یزیدی ہے اس کی ذلت قریب ہے، حسینی کے نزدیک کی ذلت نہیں ہے. جو حسینی ہے اس کے نزدیک ذلت ہے، حیات من الذلہ آئی نہیں سکتی. ان العزت للہ وللرسول وللمؤمنین، عزت خدا کے لیے، اس کے رسول کے لیے اور مومنین کے لیے، اور یہ سب کی سب عزت خدا ہی کی عزت ہے، لیکن نسبتاً ٹرانسفر ہوتی ہے. یعنی اگر ایک مومن کے دل کو دکھائے ایسے کیا جیسے خانہ کعبہ کو ٹانگ ماری ہے، ماشاءاللہ ہے یا نہیں؟ امام موسیٰ کاظم علیہ الصلوۃ والسلام کے حدیث کے حوالے سے ساتھ ساتھ ہیں، چیز آ رہی ہے ذہن میں کہ یہ جو محبت ہے اتنی سستی نہیں ہے. رسول کے پاس ایک شخص آتا ہے، کہتا ہے یا رسول اللہ، علی کا شیعہ جہنم میں جا سکتا ہے؟ سوال. A person came to the Prophet and said that can a Shia of Imam Ali alayhi wasallam go to hell? Ja sakta hai. Rasool ne kaha nahi ja sakta. Wo shakhs hamare tarah musab jaise abab khush ho gaye. Rasool ne kaha ki Shia jahannam mein nahi ja sakta. Ha, muhib ja sakta. اب ساتھ ساتھ رہیے گا، اگلے جو 10 دن ہیں اس میں کوشش کریں گے کہ اس کو محب جو ہے وہ جا سکتا ہے. اب شیعہ کیوں نہیں جا سکتا اور محب جا سکتا ہے؟ یہ سوال تو ہے نا، تحمل کے ساتھ سنتے رہیں گے، جواب بھی انشاءاللہ ملے گا. ہم محب ہیں یا شیعہ ہیں؟ یہ سوال آپ کا اور میرا ہے. میں تو محب ہوں، میں ابھی شیعہ نہیں ہے، کیونکہ شیعہ اگر میرے جیسے ہیں تو پھر سلمان فارسی کی صف کی توہین ہے. اگر شیعہ میرے جیسے ہیں تو ابو ذر غفاری کی صف کی توہین ہے. اگر شیعہ میرے جیسے ہیں تو حبیب ابن مزار کی صف کی توہین ہے. اگر شیعہ میرے جیسے ہیں تو عمار یاسر کی صف کی توہین ہے. میں شیعہ نہیں ہوں، میں محب ہوں. یہ کہتا ہوں کہ مجھے محبت ہے، اور اس محبت کو اس بات پہ بھی مانتا ہوں کہ یہ محبت فری میں نہیں ہے، اس بات پہ بھی مانتا ہوں کہ یہ بہت بڑی قیمتوں کو ادا کر کے آئی ہے، یہ بہت کچھ ایثار کر کے آئی ہے، یہ اس شمع کو اس کو جلائے رکھنے میں بہت کچھ، بہت خون دیا گیا ہے. اس بات کو میں ایکسپٹ کرتا ہوں، اس کو بھی ایکسپٹ کرتا ہوں کہ اس محبت کے ساتھ میں ذمہ دار ہوں، اس چیز کو بھی ایکسپٹ کرتا ہوں، البتہ محب ہوں، محبت رکھتا ہوں. کوئی آگے کہہ کہ اپنے بازو کو دے دو اور یہ کہو کہ تم علی سے محبت نہیں کرتے، بازو دے دوں گا، لیکن شیعہ نہیں، بازو دے دوں گا. اگر آگے کہے گا کہ کوئی اپنے جسم کا عضو دے دو، give us a part of your body and then you can go for the زیارت of امام حسین علیہ السلام، we'll do it. People have done it, people have given their kids to be able to go for the زیارت of امام حسین علیہ السلام. تو محب ہوں، आपके लिए मैं कुछ नहीं कह रहा, ये सब अपने लिए मजलिस पड़ी जा रही। मैं मुहिब हूं, तो रसूल कहते हैं कि मुहिब जाएगा, जा सकता है। उन्होंने कहा कि कुछ लोग ऐसे होंगे, कुछ मुहिब ऐसे होंगे जो कि इस दुनिया के अंदर खुदा उनको इतनी बलाओं में, इतनी मर्जों में, इतनी तकालीफ में डालेगा कि उनकी रूह पाक साफ हो जाएगी और वो फिर सीधा यहां इस दुनिया से जन्नत चले जाएंगे, सीधा जन्नत। क्या हुआ, मोहब्बत रहता था लेकिन अमल में शिया नहीं था, अमल में शिया नहीं था लेकिन मोहब्बत रखता था, कम से कम इस्लाम के दायरे में था, यानी खुदा के सामने अपने सर को झुकाने की कोशिश करता था, यह नहीं कि हमेशा शैतान के सामने सर को झुका रखता था। अगर शैतान के सामने सर को झुका दिया, अस्तग़फिरुल्लाह रब्बी व अतूबु इलैह, यानी खुदाया मैं अपने गुनाह की माफी मांगता हूं और तुझसे वादा करता हूं कि दोबारा इस गुनाह को नहीं करूंगा। इस्तग़फार यानी पिशेमान होना, नादिम होना, माफी मांगना, अतूबो इलै यानी खुदा के साथ वादा करना कि मैं दोबारा इस गुनाह को नहीं करूंगा। इस तरह से जिंदगी करता है, लेकिन उन आदतों से मजबूर जो आदतें उसके अंदर आ गई, कुछ उसके मां बाप ने डाल दी, कुछ सोसाइटी ने डाल दी, कुछ उस्तादों ने डाल दी, कुछ बच्चों ने डाल दी, कुछ दोस्तों ने डाल दी, कुछ काम करने वाले वर्कर्स ने डाल दी, सबने उन आदतों से मजबूर काम ये करता रहा। खुदा ने क्या किया, उसको ऐसी बीमारी में मुब्तला किया जिस बीमारी की वजह से उसकी रूह साफ हो गई, रूह पाक होगी, क्योंकि हर गुनाह यानी रूह की गंदगी, गुनाह यानी रूह की गंदगी, उस गंदगी साफ हो गई। कैंसर आया, पार्किंसन आया, कीमोथेरेपी आई, हैं जी, अजीब गरीब किस्म की आजकल की जो बीमारियां आई लगी, पाक साफ हो गए, अज़म मलकुल मौत अलैहिस्सलाम आए, हाँ जी रूह को चेक किया, साफ है, तो बिस्मिल्लाह जन्नत। बरसक में क्यों जाए, बरसक में जाने का काम क्या है हमारा, ये कबर की जो फिशारे कबर, उसमें हमारा क्या था, बिल्कुल साफ हो गई जन्नत, कहले खुले जन्नत। सूरह यासीन में उसको जब शहीद कर दिया गया, उसने कहा कि उन्हें कहा गया कि कीलत खुले जन्नत, उस जन्नत में दाखिल हुआ और कहता है कि ऐ मेरी कौम, काश कि तू जानती कि खुदा ने आज मेरे साथ किस तरह से कर्म किया है। मुरा तहसबन्नल लदीना कुतिलू फी सबीलिल्लाह मुआसा बल अहया उन्द रब्बिहिम युरज़कून, वो लोग जो खुदा की राह में शहीद हो जाते हैं उनको मरा हुआ ना को, बल्कि वो जिंदा है, खुदा के पास है, खुदा से रिस्क को हासिल कर रहे हैं। शहीद अपने खून से सारी रूह को पाक कर देता है, क्या वो शहीद जो कि खुदा के रास्ते पे था, वो जब खुदा के रास्ते पे शहादत लेता है उसका खून उसकी रूह को साफ कर देता है, किलत खुल जन्नत, जन्नत में दाखिल। बरज़ख में क्या काम, कुछ रसूल कहते ऐसे लोग होंगे जिनको दुनिया साफ नहीं कर सकेगी, उनको फिर कब्र में साफ किया जाएगा, धोया जाएगा, फिशारे कब्र उनको साफ कर देगा, उठे साफ बिस्मिल्लाह जन्नत। कुछ ऐसे लोग होंगे इतने गंदे होंगे कि फिशारे कब्र भी उनको साफ नहीं करेगा, फिर उन्हें बरज़ख में रहना पड़ेगा, बरज़ख उनको धोएगी, किसी को 3 दिन धोएगी, किसी को 1000 साल धोएगी, किसी को 85,000 ईयर्स धोएगी, किसी को 100,000 ईयर्स धोएगी, धोती रहेगी, साफ हो गए बिस्मिल्लाह। कुछ लोग इतने गंदे होंगे कि रोजे माशर में गंदे उठेंगे, रोजे माशर में गंदे उठेंगे, बरजत भी साफ ना कर सकी, दुनिया भी साफ ना कर सकी, फिशारे कब्र भी साफ नहीं कर सका, रोजे माशर में गंदे उठे। अब रोजे माशर उन्हें साफ करेगा, रोजे माशर की एक सफाई आपको बताएं, जितने गुना अभी तक हमने किए हैं ना, वो ना फिशारे कब्र में खुलेंगे दूसरों के सामने, ना बरजत में, किसी को नहीं पता लगेगा क्या गुना किए, इस दुनिया के अंदर किसी को नहीं पता लगेगा, खुदा ने जिन अय्यूब पे जिन गुनाहों पे पर्दा डाल दिया है, दूसरे जो उनको खोलेंगे, जो गीबत करते हैं ना, जो खुदा ने पर्दा डाल दिया उनको, उस पर्दे को काटते हैं उनको, उनकी सारे अच्छे अरमान हमें आ जाएंगे, फायदे की बात है। लेकिन किसी को पता नहीं लगेगा, यानी फॉर एग्जाम्पल एक मेरे में गुनाह है, आपने, या मैं उलट कर देते हैं, आपने मसलन एक ऐप है और मैंने उस ऐप को खोल दिया, तो अब जितना भी मेरे पास सवाब है वो सारा आपके पास ट्रांसफर हो गया। एक बंदे ने एक्चुअली ऐसा किया, उसके घर, एक बंदे के घर पे गया, दस्तक दी, कहता है कि ये मेरा टोटल बैंक बैलेंस तुम्हारा। कहता भाई मुझे ये क्यों दे रहे हो तुम सारा का सारा बैंक बैलेंस, व्हाई आर यू गिविंग मी ऑल ऑफ द मनी दैट यू सेव्ड? ही सेड नो दिस इज योर्स, आई एम हियर टू थैंक यू। सो व्हाट डू यू मीन यू आर हियर टू थैंक मी? मुझे तुम क्या मसला है? कहता भाई तुमने अपने सारे हज किए हुए, रोजे रखे हुए, नमाज शब पढ़े हुए, वो सारे के सारे अमाल मेरे नाम लिख दिए, तो मैं तुम्हें अगर इस दुनिया की दौलत देने आया तो इसमें क्या मसला है? तुमने तो अपने सारे के सारे अमाल मेरे नाम लिख दिए गीबत करके मेरी, तो मैं अगर दुनिया की दौलत तुम्हें देने आ गया तो इसमें क्या मसला है? बल्कि मैं तो तेरा शुक्रिया अदा कर रहा हूं। रोजे माशा की सफाई क्या है कि हर एक गुनाह उस दिन देख लेगा इंसान, एक छोटे से छोटा गुनाह भी पूरी की पूरी इंसानियत के सामने, उसमें रसूल भी देख रहे हैं, उसमें अंबिया देख रहे हैं, औलिया देख रहे हैं, मलाइका देख रहे हैं, पूरी बनी आदम देख रही है, जिन्नात देख रहे हैं कि आपने छुपे कमरे के अंदर क्या किया, बंद कमरे में क्या किया। ये शर्मिंदगी इंसान को धोएगी। वो लोग वहां पे साफ हो जाएंगे तो रसूल कहते हैं कि हम अपने मुंतखब शियों को भेजेंगे जो जाके रोजे माशर में उन लोगों को, जिस तरह परिंदा दाने को चुगता है, उस तरह से रोजे माशर में उनको निकाल लेंगे और जन्नत में। यानी क्या? यानी मुंतखब अच्छिया, यानी हजरत सलमान फारसी से कहेंगे जाओ इस बंदे को अब उठा लो, इसने अपनी शर्मिंदगी ले ली, ये साफ हो गया, ये जितना गंदा था अब साफ हो गया, इसको जाके वहां से उठा लो। आपने देखा कबूतर कैसे दाने को जो है वो उठाता है, ऐसे ऐसे रोजे माशर में इस तरह से वो शिया उनको उठा लेंगे। कुछ लोग ऐसे होंगे जो कि रोजे माशर की शर्मिंदगी, रोजे माशर का अजाब भी उनको साफ नहीं कर सकेगा। पूरे सरात पे जाएंगे, रसूल के कहने के मुताबिक बाला तबके, यानी जो जहन्नुम के बाला तबके, ऊंचे तबके, जहन्नुम के निचले तबकों में अजाब सख्तर है, ऊपर वालों में क्या है? आसान है। जन्नत के नीचे में नेमते कम है, ऊपर में नेमते ज्यादा है, सही? उनको फिर बाला तबकात में रखा जाएगा कि वो साफ हो जाए, धुल जाए। जब वो धुल जाएंगे फिर भी वो जन्नत में चले जाएंगे। तो इससे हमें मालूम यह हुआ कि जन्नत में तो हमें जाना ही है, सही गलत? जन्नत में तो हमें जाना है, सवाल सिर्फ यह कि कब जाना है। सवाल यह नहीं है कि जन्नत में नहीं जाना, जन्नत में तो जाना है, सवाल यह कि कब जाना है। आया इस दुनिया के बाद जाना है, आया कब्र के फिशार के बाद जाना है, आया बरज़ख के बाद जाना है, आया रोजे माशर के बाद जाना है, या आया जहन्नुम में कुछ अरसा गुजार के फिर जाना है? जन्नत में तो जाना है, कंट्रोल किसके पास है? वी आर गोइंग टू गो हेवन, द क्वेश्चन इज नॉट वेदर यू आर गोइंग टू गो और नॉट, द क्वेश्चन इज व्हेन यू आर गोइंग टू गो, द चॉइस इज आवर्स। अब हमें इससे मोटिवेशन आनी चाहिए, आप डिसाइड कर लें कहां पर साफ होना है, इस दुनिया में होना है। तो इस दुनिया के अंदर सबसे बेहतरीन चीज जो इंसान के गुनाहों को साफ कर देती है वो हकीकी अहलुल बैत अलैहिस्सलाम की मोहब्बत है। हकीकी मोहब्बत अगर वाकई इंसान मुहिब बन जाए, हकीकी मुहिब बन जाए, साफ हो सकता है। मन माता अला हुब्बे आल मुहम्मद माता शहीदा, जो शख्स इस दुनिया के अंदर मोहब्बत अहले बैत अलैहिस्सलाम में मरता है वो शहीद मरता है। शहीद कौन होता है? जिसकी रूह यहां पे पाक साफ ہو جاتی ہے. من مات منکم علی فراشہ وہو علی معرفت حق ربہ ورسولہ واہل بیتہ مات شہیدا. اس کی تھوڑی اور کلیریفیکیشن. امام علی علیہ السلام کہتے ہیں کہ جو شخص رات پڑھے جو شخص ان میں سے بستر مرگ پہ اس دنیا سے جاتا ہے اور وہ اس حالت میں جاتا ہے کہ وہ جانتا ہے وہ ہوا معرفت حق ربی, وہ جانتا ہے کہ اس کے رب کا حق کیا ہے, رسول کا حق کیا ہے, اہل البیت کا حق کیا ہے. وہ شخص شہید جاتا ہے اس دنیا سے, معرفت حق ہونی چاہیے, خدا کے حقوق کیا ہے, رسول کے حق کیا ہے, اہل البیت کے حق کیا ہے. ان سب کے حق میں ایک چیز جو کہ کامن ہے وہ اطاعت, وہ ہے اطاعت. اطاعت کریں گے خدا کا حق بھی ادا ہو جائے گا, رسول کا حق بھی ادا ہو جائے گا اور اہل بیت کا. ایک اور طرح اگر آپ کو بتا دیں, اگر اہل بیت کا حق ادا کر دیا تو آٹومیٹکلی کیا ہو جائے گا, رسول کا حق ادا ہو جائے گا. جب رسول کا حق ادا ہو جائے گا تو کس کا حق ادا ہوگا, خدا کا. جو اس میں سے آپ جس طرف سے بھی چاہیں کسی ایک کا اگر حق ادا کر دیا تو سب کے حقوق کو ادا کر دیا, لیکن اگر کسی ایک کے حق کو بھی ادا نہیں کیا تو پھر کسی کے حق کو ادا نہیں کیا. یہ محبت جو ہے بہت ایثار اور قربانی سے آئی ہے. اب اگر کربلا کی طرف ہم دیکھیں, جو سب سے بڑی مصیبت ہے اہل البیت کی, اگر میں فار ایگزامپل کوئی مجھے پرسہ دینا چاہتا ہے, مثلا پرسہ دینا چاہ رہا ہے شخص, وہ کوشش کرے گا کہ اس ٹائم پہ آئے کہ جب مجھے سب سے زیادہ ضرورت ہے. اگر کوئی تسلی دینا چاہتا ہے نا مجھے, وہ کوشش کرے گا کہ سب اس ٹائم پہ جب کہ میرا دل سب سے زیادہ ٹوٹا ہوا ہے, جب میں دل شکستہ ہوں, بالکل خون کے آنسو رو رہا ہوں نا, وہ شخص چاہے گا کہ اس وقت مجھے آ کے پرسا. آپ امام سجاد سے پوچھیں, مولا حضرت علی اکبر کی شہادت آپ کے لیے سخت تھی, قاسم کی تھی, علی اصغر کی تھی, حتی حضرت علی اصغر کی شہادت, یہ کم مشکل نہیں؟ جو ماں ہے وہ شاید اس کو سمجھ سکے زیادہ, جس کا بچہ 3 دنوں سے بھوکا پیاسا ہو, جس کی زبان پہ چھالے ہوں, جس کے ہونٹ خشک ہو چکے ہوں, یعنی ہونٹ خشک ہو کے ہونٹ پھٹ گئے ہوں, چہرہ زرد ہو, کمزور. جب بچہ روتا ہے, رونے کے بعد اسے کمزوری ہو جاتی, سو جاتا ہے. جو 3 دن روتا رہا ہو, کبھی سوچ سکتے ہیں, جو 3 دن روتا رہا ہو اور ماں کے پاس اس کو کچھ دینے کے لیے نہیں, یہ مصیبت کم مصیبت ہے. اس کو لے کے گئے, واپس آئے اپنے ہاتھوں میں ننی سی گردن کٹی ہوئی, یہ کم مصیبت. چہرے پہ امام زمان جو ہے وہ زیارت ناحیہ کے اندر سلام بھیجتے ہیں کچھ چیزوں پر. زیارت ناحیہ میں امام زمان سلام کرتے ہیں امام حسین کے ان سفید بالوں کو جو کہ خون سے رنگے گئے, کہتے ہیں سلام ہو ان سفید بالوں پہ جن کو خون نے رنگ دیا. یہ کم اسی بچے, ایک چھوٹے سے بچے کی لاش کو لے کر آئے باپ. اب یا تو باپ اور ماں نے دونوں نے مل کر دفن کیا یا باپ نے دفن کیا, تاریخ کے اندر دونوں ہیں, لیکن ایک تدفین ہوئی. امام حسین نے اپنے ہاتھوں سے کی, अपने हाथों से तकलीम की। लेकिन जो तारीख में है कि इस कब्र को इस तरह से नहीं रहने दिया जिस तरह से इमाम हुसैन ने बनाया था। कब्रों को मिसमार करते हैं, एक छोटी सी कब्र को नेजे के साथ, ये कम मुसीबत है। इमाम सज्जाद से जब पूछते हैं कि कौन सी ऐसी मुसीबत है जो जो आपके लिए सबसे सख्त गुजरी, अशाम 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 पुकार के ये कहते हैं शाम की मुसीबतें हमारे लिए सबसे ज्यादा मुश्किल थी। रोजे आशूर इमाम हुसैन को अलविदा कह के लोग घरों में बैठ जाते हैं, भाई मुसीबत आले बैत तो उस वक्त शुरू हुई। अगर पुरसा देना है तो उस वक्त आओ, इमाम सज्जाद को पुरसा देना उस वक्त आओ, मुसीबत तो उस वक्त शुरू हुई है कि जब उन नाकों पे बीवियों को बिठाया। कभी अगर आपने ऊंट को देखो जिस तरह से वो चलता है, पूरा इंसान का वजूद हिल जाता है। इन ऊंटों को करबला के मैदान से कूफा की तरफ दौड़ाया गया। रसूल की बेटियों के हाथ बंधे हुए, बच्चे उनके हाथों से गिर रहे। अली असगर तो हाथ में थे, ये छोटे छोटे बच्चे रसूल की बेटियों से हाथों से गिरे। उनसे गिरे छोटा सा बच्चा, मां देख रही हो, तसव्वुर करें ये मुसीबत। ये इमाम ज़ैनुल आबिदीन की गैरत, कभी उनके दिल की तरफ, ये गैरत अली है ना, ये जो गैरत इमाम की थी, इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम की गैरत अली की गैरत है। अली की गैरत कैसी थी? बीवी को दफनाया रात की तारीख, रात की तारीखी में दफनाया। अली के लिए कितना मुश्किल, जब उसके घर को जलाया गया, दरवाजे को गिराया गया, ये गैरत अली के लिए कितना मुश्किल। अली की गैरत को सलाम किस तरह से बर्दाश्त किया बीबी फातिमा, किस तरह से बर्दाश्त किया होगा। इमाम का चेहरा जर्द, पसीने आ रहे हैं, जिस्म लरज़ा है। बीबी पूछती है, बेटा क्या बात है? अगर यही हालत रही, हमें तुम्हारी जरूरत है, तुम चले जाओगे? क्या बात है बेटा? मैं ये सोच रहा हूं कि ये किस तरह से, ये जो कूफा के दरवाजे के बाहर हमें खड़ा किया हुआ है, ये अंदर उसको सजा रहे हैं, ये नामहरमों की निगाहें होंगी, रसूल की बेटियों के सर पे चादर नहीं है। एक एक निगाह इमाम ज़ैनुल आबिदीन के दिल पे तीर की तरह लगती होती थी। अपनी बहन को के चेहरे को देखे, भाई जिसका चेहरा टमाटरों से नीला हो, आप एहसास नहीं कर सकते। ये मुसीबत है भाई, ये अहले बैत की सबसे बड़ी मुसीबतें हैं, ये अय्याम है। खुदा हमें तौफीक दे, ये जो कुर्बानी इमाम सज्जाद ने दी, जिसकी बदौलत आज हमारे दिलों में उनकी मोहब्बत है, जिसकी बदौलत आज हम अशहद अन ला इलाहा इल्लल्लाह कह सकते हैं, जिसकी बदौलत हम आज, हमारे पास वो दीन है जो रसूल का दीन है, अंबिया का दीन है। खुदाया हमें तौफीक दे कि हम इस कीमत को समझ सकें, इस दीन की हिफाजत कर सकें। खुदाया हमारे गुनाहों को नासूम की वजह से बख्श दे। तूने वादा दिया है कि जो हुसैन के गम में एक आंसू बहाता है उसके सारे गुनाह माफ हो जाते हैं। खुदाया हमारे गुनाह बहुत ज्यादा है, हमारे गुना बहुत ज्यादा है, एक आंसू काफी नहीं है, हमारे गुना बहुत ज्यादा है। हमें तौफीक दे के हम अपनी बाकी की जिंदगी जब ये तसव्वुर करें कि हमें तुझसे मफ़रत चाहिए। मौला हुसैन के मसाइब के अंदर बीबी ज़ैनब के मसाइब में आंसू बहा सके, हमारे दिलों को नरम करता जा, अपनी हिदायत के रस्तों को खोलता जा, हिदायत के बीजों को हमारे दिलों में डालता जा, हमें इस दुनिया से पाक और साफ करके उठाना, हमें कब्र के अजाब से बचाना, हमें बरज़ख के अजाब से बचाना, हमें रोज़े महशर की शर्मिंदगी से बचाना, खुदाया हमें जहन्नुम की आग से बचाना। खुदाया हमारे उलमा को हमारे महाराजों की जिंदगी में इजाफा करना, उनकी हिदायत के नूर हम तक पहुँचता रहे, हमारे ईमान का ज़ुहूर जल्द अज़ जल्द कर दे, हमें उनके गुलामों में से इंसानों में से शुमार कर। माज़ूर।